एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता माधवी कर्ण।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी अहिले ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा देशैभरिका स्थानीय रेडियोहरू, एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np, एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज एन्टेना एफएनका साथै हाम्रो पात्रो मोबाइल एपबाट एकैसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ। आजको नेपाल चौतारीलाई साङ्केतिक भाषामा उल्था गर्दै हुनुहुन्छ स्मृति योगीजीले। नेपाल चौतारीमा सदाझै तपाईँ आज पनि सहभागी भई आजको विषयवस्तु र आजका अतिथिलाई आफ्नो प्रश्न, जिज्ञासा, प्रतिक्रियाहरू सोध्न सक्नुहुन्छ। नेपाल चौतारीमा सहभागिताका लागि हाम्रो नम्बरहरू हुन्, एनटिसी प्रयोगकर्ताका लागि 1660013457 र एनसेल प्रयोगकर्ताका लागि 9801575008 फोन गर्न सक्नुहुन्छ। अब लागौँ आजको नेपाल चौतारीको विषयवस्तु र अतिथितर्फ। नेपाल चौतारीको आइतबारको खण्डमा हामीले अहिलेसम्म कोरोना संक्रमणका कारण विभिन्न वर्ग, क्षेत्र, समुदायका महिलाहरूलाई खास गरेर कस्तो खालको प्रभाव परिरहेको छ भन्ने विषयमा छलफल गर्दै आइरहेका छौँ। तर आजको क्रममा हामी अलिक फरक विषयमा कुरा गर्छौँ। आज हामी नेपाल चौतारीमा चाहिँ सहरी प्रकोप पूर्व तयारी र यसमा महिलाको भूमिका वा महिलाका लागि पूर्व तयारी कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित भएर नेपाल चौतारीमा छलफल गर्नेछौँ। यस विषयमा छलफल गर्नका लागि आज मसँग कार्यक्रममा अतिथि हुनुहुन्छ फाया नेपाल नामक संस्थाका सम्पर्क तथा जनसम्पर्क तथा सञ्चार संयोजक धनपति ढुङ्गेल। धनपतिजी, नेपाल चौतारीमा यहाँलाई स्वागत छ। धनपतिजी, हजुर, आज हामी खास गरेर सहरी विपद पूर्व तयारीमा खास गरेर महिलाको भूमिका वा महिलाको दृष्टिकोणले चाहिँ कस्तो खालको पूर्व तयारी हुनुपर्छ भन्ने बारेमा छलफल गर्दैछौँ होइन। म कुराकानीको सुरुवात चाहिँ पहिले चाहिँ यो सहरी विपद वा सहरी प्रकोप भनेकै के हो, कसरी बुझ्ने भन्नेबाटै जाउँ न सर।
हजुर, धन्यवाद छ यहाँहरू लगायत सम्पूर्ण जतिले सुनिरहनु भएको छ, मलाई सुन्ने जति सबैलाई मैले जय होस् भनेर अभिवादन गर्न चाहेँ। यो एन्टेना फाउन्डेसनलाई धन्यवाद दिन चाहन्छु थप मलाई यहाँ आमन्त्रण गरेर मेरो कुराहरू राख्ने अवसर दिनुभयो, यसको लागि म आभारी छु यहाँहरूपट्टि। सहरी जोखिम भन्नाले अब थुप्रै प्रकारका जोखिमहरू छन्, खास गरी यहाँ तपाईँले अघि व्याकरणमा कुरा पनि उठाउनु भएको छ, महिलालाई लक्षित गरेर यो हामी जोखिमको कुरा गरिरहेछौँ। सहरभित्र पनि महिला लक्षित जोखिमहरू के हुन सक्छन् भनेर हामी कुरा गरिरहेछौँ। अहिले सामान्यतया हामीले सरस्वती बुझ्ने गरेको र सामान्य सबैले सबैको जोखिम भन्दा बित्तिकै प्रकोप भन्दा बित्तिकै हामीले बुझ्ने गरेको कुरा चाहिँ जस्तो तपाईँको भूकम्प, आगलागी, बाढी, पहिरो, तपाईँको यो व्याधिजन्य महामारी, यी कुराहरूलाई बुझ्ने गरेका छौँ। तर मलाई कस्तो लाग्छ भने सहरभित्र र महिला लक्षित गर्दाखेरि अर्को पनि विपद छ, त्यो चाहिँ महिलामाथि हुने हिंसाको विपद हो। त्यसलाई चाहिँ यो हाम्रो सामाजिक सांस्कृतिक हिसाबले परम्परादेखि यो सयौँ हजारौँ लाखौँ वर्षदेखि आएको हुनाले त्यसलाई हामीले विपदको रूपमा अहिले बुझ्ने गरेका छैनौँ र त्यसलाई हामीले सहज रूपमा लिने गरेका छौँ। तर त्यो न्यायको हिसाबले एउटा मान्छेको ढङ्गले बाँच्न पाउनुपर्छ भन्ने हिसाबले हेर्दाखेरि त्यो एउटा ठुलो विपदको रूपमा मैले बुझ्ने गरेको छु, बुझेको छु। त्यसले त्यसरी हेर्दाखेरि तपाईँका दुई प्रकारका विपदहरू हामी बिचमा छन्, खास गरी सहरभित्र सहरी जोखिम व्यवस्थापनको कुरा गर्दाखेरि दुईवटा विपदको कुरालाई हामीले व्यवस्थापन के हिसाबले हेर्नुपर्ने हुन्छ। दुईवटा कुरामध्ये तपाईँको एउटा यो अघि नै मैले सुरुमा भने यो सबैले हामीले आम बुझाइ भएको विपद जो भुइँचालोको कारणले विपद हुनसक्छ, बाढीको कारणले, पहिरोको कारणले, आगजनीको कारणले, रोग व्याधिजन्य महामारीको कारणले, शीतलहरको कारणले यी विपदहरू हुन सक्छन्। र यसका यस्ता खालका विपत्तिका निश्चित क्षेत्रहरू छन्। त्यो निश्चित क्षेत्रहरूमा ती खालका विपत्तिहरू चाहिँ निश्चित समयमा आउँछन्। भुइँचालो बाहेक अरू विपदहरूका करिब करिब तोकिएका ठाउँ छन् भन्दा पनि हुन्छ।
हजुर सर, म यहाँनिर अलिकति जोड्न चाहन्छु, जस्तो हामी प्राकृतिक विविधता भएको देशमा बस्छौँ होइन, कहिले चाहिँ बाढी पहिरोदेखि लिएर भूक्षयदेखि लिएर हिमपातकादेखि आगजनी शीतलहर खालका विपदहरू समय अनुसार वा मौसमी पनि आउँछन् भने भूकम्पको भन्न सकिँदैन, तर हामी उच्च जोखिममा रहेको क्षेत्रमा पर्छौँ होइन। यस्ता विपदहरू चाहिँ सहर र गाउँको तुलनामा के फरक हुन्छ?
सहर र गाउँको तुलनामा सहरमा अलि तपाईँको चाहिँ यो कङ्क्रिटको सहर हुन्छ, कङ्क्रिटवाला घर हुन्छ, त्यसमा तौल बढी हुन्छ र त्यसले थिच्यो भने भोलि घर लडिहाल्यो भने त्यसले थिचेर मान्छे बाँच्न सक्ने अवस्था नहुनसक्छ अथवा धेरै शारीरिक क्षति हुनसक्छ। अब गाउँमा अलिकति तपाईँको चाहिँ काठको बाँसको अथवा यस्तै चिजहरूको घर संरचना बनेको हुनसक्छ, अलि सानो हुनसक्छ, हल्का हुनसक्छ र त्यसले त्यो लडिहाल्दैन, लडिहाल्यो पनि त्यसले थिचेर मान्छे मरिहाल्दैन, एउटा जोखिम त्यसको अलिकति कम हो। सहरमा मान्छेहरू अलिकति बढी साँघुरो ठाउँमा यो कङ्क्रिटको घरमा बस्नुपर्ने हुन्छ र त्योभित्र उसलाई उसका आवश्यकताहरू सबै खालको त्योभित्रै परिपूर्ति गर्नुपर्ने हुन्छ। सानसाना कुराहरूको जोखिम बढेको हुन्छ, गमला राखिन्छ सानो उसमा रेलिङमा, गमला पल्ट्यो भने भुइँचालो हालिँदा भरो हालिदिँदा गमला पल्टिन सक्छ, त्यसले अलि माथिबाट खसेर लाग्यो भने मान्छे मर्न सक्छ, पानीको टङ्की खसेर मान्छेलाई जोखिम हुनसक्छ। त्यसै गरी घरभित्र राखेको दराजहरू लगायत र यस्तो चिजहरू पल्टिन सक्छ, त्यसले थित्न सक्छ, यस्ता खालका जोखिमहरू अलि बढी हुन्छन्। र त्यो कस्तो भने अलि बढी हाम्रो सामाजिक हिसाबले पनि यो हाम्रो सांस्कृतिक हिसाबले पनि महिलाहरू घरभित्रको काममा अलिक बढी नै इन्भल्भ हुनुपर्ने बाध्यता छ र त्यो अवस्थामा महिलाहरूलाई चाहिँ यस विषयको ज्ञान अलिक बढी भयो भने त्यो जोखिमलाई अलिकति न्यूनीकरण गर्न घटाउन सकिन्छ। त्यो हिसाबले कुराकानी हामीले हेर्दाखेरि तपाईँको यो महिलाहरूलाई अलि बढी संवेदनशील र यो सचेत गर्नु आवश्यक जस्तो लाग्छ। महिलाहरू सचेत गराउन जागरुक गराउन सकियो यो भुइँचालोको विषयमा अथवा यो प्रकोपजन्य व्यवस्थापनको विषयमा भने अलिकति जोखिमलाई चाहिँ घटाउन सकिन्छ भन्ने मलाई लाग्छ।
हजुर, तपाईँले देख्दाखेरि चाहिँ यस्ता खालको पूर्व तयारीमा चाहिँ महिलालाई केन्द्रित गरेर चाहिँ पूर्व तयारीका कुरा गरिएको वा महिलाको स्थान कहाँनिर देख्नुहुन्छ तपाईँले?
यो महिला भन्दा यो अब यस्तो खालको पूर्व तयारीको कुरा नेपालमा हामी धेरै समय भएको छैन, त्यो 10-15 वर्षदेखि यता अलि सघन रूपमा विभिन्न गरिसकेका संस्थाहरूले र सरकारी क्षेत्रबाट पनि यसका लागि प्रयासहरू अलि तीव्र भएका छन्। त्यसले गर्दाखेरि तपाईँको यो आम महिलाहरूलाई यो लक्षित गरेर यसरी कार्यक्रमहरू सञ्चालन गरिएका सायद छैनन्। यो प्रकोप भन्नाले सबैको लागि भन्ने हिसाबले गरेको छ र सबैको लागि जनरलमा यो कुराकानी सामान्य हिसाबले गर्दाखेरि पुरुष नै अलि बढी इन्भल्भ हुने कुरा जस्तो स्वतः सिद्ध जस्तै छ हाम्रो समाजमा, किनभने हाम्रो महिलाहरूको सहभागिता संविधानले देशको मूल कानुनले 33% सबै क्षेत्रमा सुनिश्चित गर्नुपर्छ भनिरहँदाखेरि पनि 10% सहभागिता पनि सुनिश्चित अहिले नभइराखेको अवस्था तपाईँ हामी सबैले बुझेकै छौँ। त्यसो भएको हुँदाखेरि त्यही रेसियोमा नै यो सचेतनाको कुरामा पनि महिलाहरूले त्योबाट लाभान्वित हुने अवसर प्राप्त गर्नुभएको होला, त्योभन्दा धेरै छैन। र यो अलिकति बढी सहर अलि बढी महिलाहरूको लागि अलि बढी नै जोखिमयुक्त छ, किनभने तपाईँको अब महिला नै आमा हुनुपर्छ र तपाईँको चाहिँ महिलाले नै बच्चा बच्चीको स्याहार सुसारदेखि घरभित्रको काम धेरै जसो गर्नुपर्ने बाध्यता छ। त्यसो भएको हुँदाखेरि अब तपाईँको चाहे त्यो भुइँचालो भन्नुहोस्, चाहे आग लागि भन्नुहोस्, चाहे जुनसुकै यस्तो विपदका घटनाहरूमा पनि तपाईँको त्यो जो जो जोखिम हुँदाखेरि हतादी हुँदाखेरि अथवा क्याजुअलिटीमा चाहिँ महिलाहरूको सङ्ख्या नै अलि बढी हिसाबले जताकतै भेटिने गरेको छ। त्यसको कारण के त भन्दाखेरि दुईवटा कारण हुनसक्छ, एउटा आमाले चाहिँ तपाईँको कस्तो भने बच्चासँग बाउको भन्दा अलि बढ्दै आमाको चाहिँ एट्याचमेन्ट पनि हुँदो रहेछ, त्यसले गर्दाखेरि त्यो प्रकृति त्यस्तो भएकोले गर्दाखेरि आमाले आफ्नो बच्चो कतातिर छ भनेर त्यो खोजी गर्न थाल्दाखेरि आमा बच्चा दुइटै धारामा पर्ने अथवा जोखिम हुने त्यो एउटा घटना त्यसरी पनि बढेको छ र अर्को विशेष गरी यो महिलाहरू चाहिँ घरभित्रको काममा चाहिँ अलि बढी सङ्ख्यामा चाहिँ संलग्न हुनुपर्ने कारणले गर्दाखेरि पनि यो भुइँचालो जन्ने क्षतिबाट चाहिँ र तपाईँको चाहिँ अब बाढीमा पनि त्यस्तै हुन्छ महिलाहरूले अब त्यो आफूलाई सुरक्षित गर्ने र तत्कालै भागिहाल्ने भन्दा पनि उनीहरूको चाहिँ अलिकति घर परिवार अथवा आफन्त अथवा छोराछोरी अथवा श्रीमान उसको लोग्ने यस्तो कुरा पनि ख्याल गर्नुपर्ने उनीहरूको चाहिँ त्यो मनभित्रैबाट त्यो त्यस्तो खालको आउने भएकोले गर्दाखेरि अलिक बढी महिलाहरूको चाहिँ सङ्ख्या बढी देखिन्छ त्यसमा चाहिँ हताहतीमा।
हजुर, अलिकति यहाँनिर मैले जोड्न खोज्दाखेरि के जोड्न खोजिरहेको छु भने जस्तो हामीले विपदको आज चाहिँ सहरी विपद पूर्व तयारीको कुरा गर्दैछौँ होइन, हामी खास गरेर भूकम्प वा अन्य खालको यस्ता खालको विपदका कुराहरू चाहिँ सहरमा बस्ने अहिले नेपालकै डाटाहरू नै हेर्दै जाने हो भने अधिकांश बसाई सहरी क्षेत्रमा छ होइन, काठमाडौँ लगायत ठुला सहरहरू धनगढी जस्ता ठुला सहरहरूमा चाहिँ अधिकांश बसाई छ बसाई सरी आउनेहरू, तर यस्ता खालको विपदका बारेमा जुन चेतनाहरू हुन्छन् वा यस्ता जानकारीहरूका कुराहरू चाहिँ अलि बढी गाउँ केन्द्रित हो कि भन्ने पनि कता कता देखिन्छ होइन, भने किन चाहिँ सहरको महिलाहरूलाई चाहिँ यस्ता पूर्व तयारीका जानकारीहरू वा विपद आइहाल्यो भने के गर्ने भन्ने कुराहरू चाहिँ सहर केन्द्रित चाहिँ फरक तरिकाले किन दिइँदैन, त्यो किन चुकिरहेका छौँ हामी, तपाईँले के गर्दै हुनुहुन्छ यसका लागि?
यहाँ एकदम यहाँनिर हामी चुकेका छौँ। हाम्रो देश पनि तपाईँको करिब करिब साउथ कोरिया जस्तै स्पिडमा अगाडि बढिरहेको छ तपाईँको भन्नाले, तपाईँको चाहिँ कस्तो भने सहरमा धेरै ठुलो सङ्ख्या बस्ने र गाउँमा चाहिँ एकदमै पातलो बस्तीहरू हुने, मान्छेको सङ्ख्या गाउँमा अत्यन्त थोरै बस्ने र सहर केन्द्रित हुने त्यो स्पिडमा हामी पनि गइरहेछौँ। त्यसो भएको हुँदाखेरि काठमाडौँ त हाम्रो अब संसारमै सबैभन्दा बढी जो संसारकै एक नम्बर जोखिमयुक्त सहरको रूपमा चाहिँ इङ्गित गरिएको छ होइन। त्यसै गरी यो एकदमै धेरै तीव्र गतिले विकास भइराखेका सहरहरूमा चाहिँ सघन खालको चाहिँ बस्तीहरू विकास भएर गएको छ, अव्यवस्थित बस्ती विकास भएको छ र त्योभित्र चाहिँ कस्तो पनि छ भन्दाखेरि तपाईँको मान्छेहरू सहरमा बस्ने मान्छेहरू अत्यन्तै व्यस्त रहनुपर्छ। सहरमा केही सुविधाका लागि मान्छेहरू आएको हुन्छ, केही फरक जीवनयापनको लागि भनेर ऊ आएको हुन्छ, केही सजिलोको अपेक्षा गरेर आएको हुन्छ, तर सहरमा गाउँमा भन्दा बढी जोखिम छ र गाउँमा कार्यक्रम सञ्चालन गर्नेहरूले पनि गाउँका मान्छेहरूलाई अलिकति फुर्सदिलो अलिकति समय भएकोले गर्दाखेरि उनीहरूको सहभागिताको हिसाबले सजिलोको हिसाबले पनि हुनसक्छ अलिक बढी गाउँ केन्द्रित भएको देखिन्छ र सहरमा मान्छेहरू एकदमै व्यस्त छ, सबै खाले मान्छेहरू व्यस्त नरहेर उसको गुजारा गृहस्थी पनि चल्दैन र उसको जीविकाका लागि ऊ व्यस्त रहनुपर्छ र त्यो उसको व्यस्तताले गर्दाखेरि ऊ चाहिँ त्यो त्यो यो खालको सचेतना र पूर्व तयारीका अभ्यासहरूमा पनि संलग्न हुन हुने अवसरबाट वञ्चित भइराखेको छ र त्यहाँ चाहिँ तपाईँको चाहे त्यो सरकारी र गैर सरकारी दुवै क्षेत्रको त्यो ध्यान पनि त्यतातिर त्यो एकदम सघन हिसाबले ध्यान केन्द्रित गर्न सकिराखेको अवस्था छैन, त्यसले गर्दाखेरि सहरमा अझै बढी जोखिमहरू चाहिँ थपिएको छ र त्यसलाई चाहिँ यो सबै यससँग सरकारित सबै निकायहरूले चाहिँ त्यतातिर ध्यान केन्द्रित गर्न जरुरी छ, त्यतातिर ध्यान केन्द्रित गरेर आफ्ना कार्यक्रमहरू त्यो लक्षित गर्न सकिएन भने सचेतनाको कामलाई अगाडि बढाउन सकिएन भने पूर्व तयारी गर्न सकिँदैन र पूर्व तयारी गर्न सकिएन भने तपाईँको चाहिँ प्रकोप परिहाल्यो भनेपछि त्यसबाट त्यो ठुलो क्षति बिहोर्नुपर्ने अवस्था चाहिँ रहन्छ। त्यसो भएको हुँदाखेरि हामीले तपाईँको यो प्रकोप व्यवस्थापनको काममा समुदायको नै एकदमै अहम भूमिका हुन्छ, हरेक व्यक्तिको भूमिका हुन्छ र हरेकलाई सचेत गर्न जरुरी छ र हरेकले त्यसको पूर्व तयारी गर्न जरुरी छ। हामी अघि पनि तपाईँले भनिसक्नु भएको छ यो एकदमै प्रकोपको धेरै प्रकारका चाहिँ प्रकोपहरूको बिहोर्नु पर्ने अवस्थितिमा हाम्रो प्राकृतिक अवस्थिति छ, त्यसो भएको हुँदाखेरि हामीले त्यसको झेल्न सक्ने क्षमता प्रकोप परेको खण्डमा झेल्न सक्ने क्षमता आफूमा विकास गर्नु एकमात्र हाम्रो लागि चाहिँ उपाय हो। त्यसो हुँदाखेरि त्यो झेल्न सक्ने अवस्था हामीमा त्यो क्षमता अभिवृद्धि गर्नका लागि हामीले पूर्व तयारीको अभ्यासलाई नै अगाडि बढाउनु पर्छ।
हजुर, अब एकैछिनमा चाहिँ हामी कुरा गरेर अगाडि बढाउँदै गर्दाखेरि चाहिँ पूर्व तयारीमा खास के गर्नुपर्छ भन्ने विषयमा आउँला, तर त्यसभन्दा अगाडि चाहिँ तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ।
यात्रा सुन्न मनमा गाउँदा तारा बाजी
तारा बाजी तारा बाजी
न त पक्ष न विपक्ष न त नारा बाजी
सँग सिक्ने अनि सिकाउने थलो
जहाँ बाटै निस्कन्छन् गर्ने देशको भलो
विद्यालयमा कहाँ हुन्छ चिन्ता अनि डर
हिंसा रहित शान्ति क्षेत्र समानताको घर
शान्तिको घर शान्तिको घर शान्तिको घर
सुरक्षित सिकाइका लागि विश्व शिक्षा र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008 यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ
हजुर तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज नेपाल चौतारीमा हामी सहरी विपद पूर्व तयारी र महिलाको भूमिकाको विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौँ हजुर कुराकानीको क्रमलाई अगाडि बढाउँदै गर्दा चाहिँ सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा सहरी क्षेत्रका अहिले त हामीसँग चाहिँ स्थानीय तहहरू छन् होइन स्थानीय तहहरूले गर्नुपर्ने तयारी र एउटा व्यक्तिले गर्नुपर्ने तयारीहरू चाहिँ के हुनुपर्छ त्यो कुनै पनि खालको विपदको लागि किनभने भुइँचालो कहिले आउँछ भन्ने थाहा हुँदैन तर मौसमगत हिसाबले त बाढी पहिरोको सम्भावना जति गाउँमा हुन्छ उति नै अहिले त सहर पनि डुबानमा पर्ने जोखिम उति नै बढ्दै गएको छ होइन यस्ता खालको विपदका लागि पूर्व तयारी के गर्नुपर्छ एउटा सहरमा बसोबास गर्ने आम व्यक्तिले
एउटा दुईटा खालका तयारी गर्नुपर्छ जस्तो मलाई लाग्छ एउटा चाहिँ व्यक्तिगत हिसाबले गर्नुपर्ने तयारी हुन्छ त्यसका लागि समुदाय सचेतनाको कुरालाई नै अगाडि बढाउनुपर्छ त्यो चाहे सङ्घीय सरकारले होस् चाहे स्थानीय सरकारले होस् होइन र अर्को कुरा तपाईँको चाहिँ त्यो भौतिक संरचनागत हिसाबले त्यसलाई व्यवस्थापन गर्नुपर्छ त्यो चाहिँ सरकारकै दायित्वभित्रको कुरा हुन्छ त्यसो भएको हुँदाखेरि यो दुईवटा खालको कुरामा कस्तो हो भन्दाखेरि तपाईँको एउटा तपाईँको समुदाय सचेत गर्नका लागि यो यो चाहिँ निरन्तरको अभियान हो भनेर यो अभियानको रूपमा यो सचेतनाको कुरालाई अगाडि बढाउनुपर्छ यो सबैको भूमिका यसमा रहन्छ त्यो सरकारी गैर सरकारी दुवै क्षेत्रको अहिले तपाईँको के सजिलो पनि छ भन्नुहुन्छ भने स्थानीय सरकार बनिसकेपछि कानुनले त्यसलाई दिशानिर्देश गरेको छ र स्थानीय तहले चाह्यो भने यो थुप्रै कुराहरू गर्न सक्ने अवसर पनि सिर्जना भएको छ र नेपाल सरकारले यसका लागि कानुन पनि व्यवस्थापन गरेको छ कानुन छ हामीसँग तपाईँको स्थानीय प्रकोप व्यवस्थापन ऐनको रूपमा सबै उसलाई कानुनहरू निर्माण भएका छन् तर तपाईँको त्यसको कानुनको त्यो जतिखेर पर्छ अप्ठ्यारो परेको बेलामा त्यो कानुनको कुरा कसैले पनि ध्यान दिँदैन त्यसलाई तपाईँको त्यसको बजेटको प्लानिङको योजना निर्माणको चरणमा त्यसलाई चाहिँ ध्यानमा दिनुपर्ने त्यो त्यो ध्यान त्यसलाई दिइँदैन हामी यस्तो सङ्कटासन्न अवस्थामा छौँ प्रकोपको हिसाबले विभिन्न खालको प्रकोपको हिसाबले त्यसलाई हामीले ध्यान दिएर यो यो कुरालाई अगाडि बढाउनुपर्छ है यो चाहिँ एकदम अन्तर्निहित सवाल हो प्रकोप हाम्रो लागि एकदमै अनुन्यासित छ सँगै जोडिएकै छ र त्यसको व्यवस्थापनको कुरा हामीले यो काम गरिरहँदाखेरि सँगै अगाडि बढाउनु पर्छ भनेर त्यो कुरा चाहिँ हामीले सोचिराखेको अवस्था छैन र यो नगरेसम्म हामी तपाईँको यो गर्न यसको पूर्व तयारीको कुरा हुँदैन त्यसो भएको हुँदाखेरि दुईवटा कुरा एउटा तपाईँको संरचनागत हिसाबले निर्माण गरिने सबै कुराहरूमा अब ठुला ठुला भौतिक संरचनाहरू निर्माण गर्दाखेरि अहिले त कानुनको मापदण्ड तोकेको छ र त्यसलाई इन्जिनियरहरूले डिजाइन इस्टिमेट गर्दाखेरि त्यो प्रकोपको हिसाबले गरिएको हुन्छ तर सानातिना गरिने कामहरू स्थानीय सरकारले गर्ने कामहरू र हामीले गर्ने कुनै पनि सफ्टवेयरहरूका योजनाहरूमा त्यसलाई चाहिँ इन्कर्पोरेट गर्नुपर्ने अथवा त्यसलाई चाहिँ राख्नुपर्ने हुन्छ, तर त्यो चाहिँ छुट्टी राखेको अवस्था छ, त्यो कुरा छ भने अर्कोतिर तपाईँको यो हरेक समुदायलाई सबै प्रकारको प्रकोपको हामीले पूर्व तयारीमा रहनुपर्छ है भन्ने हिसाबले, जस्तो तपाईँको चाहिँ अलिकति खोला नाला मान्छेको सघन सहरी सहरमा जनघनत्व बढ्दै जाँदाखेरि सार्वजनिक जमिनहरू को चाहिँ स्थिति घट्दो छ, मान्छेले जमिनहरू च्यापेर त्यसलाई अव्यवस्थित बसोबासहरू भएको छ, खोलाको ढिकमा गएर गरिब मान्छेहरू बसेका छन्, अनि तपाईँको खोलाको स्पेस भएपछि त्यो प्राकृतिक हिसाबले त्यो पानी थोरै बाढी आउँदा पनि तपाईँको त्यसलाई चाहिँ त्यो बाढी गाउँमा पसेर त्यसले क्षति पुर्याउने गरेको छ
अलिकति मैले यहाँनिर बुझ्न खोजेको नि धनपतिजी, जस्तो एउटा नगरपालिकाले वा उपमहानगरपालिकाले चाहिँ कुन चाहिँ ठाउँमा चाहिँ बस्ती राख्ने र कुन चाहिँ ठाउँलाई खाली राख्ने भन्ने खालको योजना बनाउनु पर्छ कि पर्दैन, वा नगरपालिका हो भन्दैमा जहाँ पनि घर बनाउन पाउने बेच जग्गा बेचबिक्री गर्न पाउने भनेर चाहिँ जहाँ पनि घर खेतीयोग्य ठाउँमा वा खोलाको किनारमा घर बनाउने कुराहरूलाई चाहिँ किन रोक्न सक्दैन एउटा स्थानीय तह?
यहीँनिर हो, यहीँनिर हो, त्यति व्यवस्थापन भएको थियो भने त हामी एकदमै सुन्दर देशमा थियौँ, एकदमै संसारकै सुन्दर भइहाल्थ्यौँ थियौँ हामी। त्यही यो चाहिँ गर्न नसकेको कारणले गर्दाखेरि आज हाम्रो दुर्गति भइराखेको हो। त्यसो भएको हुँदाखेरि अहिले स्थानीय सरकार यो पछिल्लो समयमा यो 72 सालमा आएको संविधानले व्यवस्था गरे अनुसारको संरचनाहरू निर्माण भइसकेपछि अहिले कानुनले पनि थुप्रै अधिकारहरू स्थानीय सरकारलाई प्रत्यायोजन गरेको छ, र त्यो अनुसार स्थानीय तहले स्थानीय नगरपालिका गाउँपालिकाहरूले गर्यो भने त्यो ओडाले नि व्यवस्थापन गर्न सक्छ नि। तपाईँको चाहिँ एउटा ओडाभित्र 5 मान्छेहरू जनप्रतिनिधि मात्रै हुनुहुन्छ, उहाँ 5 जनप्रतिनिधिहरूको संलग्नतामा हाम्रो ओडामा मेरो ओडामा कति मान्छे कुन ठाउँ कति सङ्कटासन्न हो, कुन समुदाय कति सङ्कटासन्न छ, त्यसको लागि त्यो भोलिको लागि त्यसको प्रकोप परेको खण्डमा उसका लागि उद्धार गर्ने संयन्त्र अथवा विधि के हुनसक्छ, उसका लागि राहतको प्याकेज के हुनसक्छ, र उसको लागि भोलि त्यसलाई चाहिँ फेरि पुनर्स्थापित गर्ने खालको कुरा के गर्न पर्ने हुन्छ भनेर त पूर्व तयारी उसले गर्न सक्छ, उसलाई धेरै गाह्रो कुरा छैन, तर त्यतातिर ध्यान त जान पर्यो नि, त्यो ध्यान नगइराखेको अवस्था हो, र त्यसले गर्दाखेरि अनि कुन ठाउँमा बस्ती बसाल्ने, कुन ठाउँमा बस्ती चाहिँ तपाईँको बर्खामा मात्रै खाली गर्ने, त्यो पनि त गर्न सक्छ नि त नगरपालिकाले। नगरपालिकाले गर्न नसक्ने कुरा अथवा स्थानीय सरकारले गर्न नसक्ने कुरा छैन, धेरै कुरा छ। जमिनले उसले जमिनको व्यवस्थापन उसले सङ्घीय सरकारको अनुमति बिना उसले चाहिँ यो ठाउँमा जमिन खोज्ने अथवा यो ठाउँमा लगेर दिने सट्टा भर्ना गर्ने अथवा आदि इत्यादि जमिनको त्यो चाहिँ उसले गर्न पाउँदैन, तर उसले त्यसको व्यवस्थापन गर्न पाउँछ, व्यवस्थापन गर्न सक्छ भइराखेको ठाउँबाट। उसलाई चाहिँ बर्खा लागेपछि त्यो बस्तीलाई सारेर अर्को ठाउँमा लैजाने र हिउँदमा त्यहाँनिर त्यो बस्तीले त्यो गएर उसको जीविकाको लागि उसले काम गर्न सक्ने यस्तो खालको पनि व्यवस्थापकीय कुरा हुनसक्छ, तर त्यसमा चाहिँ ध्यान पुग्न अझै सकेका छैन हाम्रो नगरपालिका।
यहाँनिर मलाई अलिकति चाहिँ के बताइदिनु पर्यो भने यो पूर्व तयारीको प्याकेज वा स्थानीय तहदेखि लिएर पहिले आम व्यक्तिको पूर्व तयारी के हुनुपर्छ, पूर्व तयारीभित्र पर्ने चिजहरू चाहिँ के हुन्, र त्यस्तै गरेर स्थानीय तहको चाहिँ पूर्व तयारी चाहिँ के चाहिँ हुनुपर्छ अनिवार्य रूपमा?
पूर्व तयारी मैले अघि भनिहालेँ, स्थानीय सरकारले ओडाले नै आफ्नो सङ्कटासन्नता ओडाभित्रको चाहिँ समुदायको कुन समुदाय कुन हिसाबको प्रकोपको हिसाबले सङ्कटासन्न छ भन्ने कुरा उसँग उसको तथ्याङ्क हुनुपर्छ, उसले त्यसलाई चाहिँ एउटा नक्साङ्कन गरिएको हुनुपर्छ, र व्यक्तिले म कुन ठाउँमा बसेको छु र मसँग आउन सक्ने खालको प्रकोपहरू के हो भनेर त्यसको लागि उसले पूर्व तयारी गर्नुपर्ने हुनसक्छ। खोलाको ढिकमा बस्ने मान्छेले बर्खा लागेपछि पानीको समयमा बर्खा लागेपछि बाढी आउन सक्छ, बाढीले उसलाई बगाउन सक्छ, धनझन क्षति हुनसक्छ भनेर उसका चाहिँ उसले त्यसमा सचेत हुनुपर्छ। यो दुईवटा एउटा समुदाय लेभलमा व्यक्तिको लेभलमा यसरी गर्नुपर्छ, र अर्को समुदाय लेभलमा समुदायले त्यो प्रकोप परिहाल्यो भनेपछि त्यसलाई चाहिँ उद्धार गर्ने संयन्त्रहरूको चाहिँ बन्दोबस्त गरेर राखिएको हुनुपर्छ, र समुदायलाई बेलैमा सचेत गर्ने खालको चाहिँ विधि उसले अख्तियार गरेको हुनुपर्छ। यो दुईवटा पाटोमा यसरी चाहिँ तपाईँको समुदाय र स्थानीय सरकार दुईवटा त लेभलमा चाहिँ तहमा यसरी गर्न सक्यो तयारी भनेपछि त्यसले चाहिँ क्षतिलाई हामीले धेरै नियन्त्रण गर्न सकिन्छ।
मसँग चाहिँ केही सुदूरपश्चिम प्रदेशका स्थानीय तहको प्रतिनिधिहरूले गर्नुभएको पूर्व तयारीका चाहिँ कुराहरू छन्, तर त्यसभन्दा अगाडि चाहिँ हाम्रो टेलिफोन लाइनमा कल्पना पौडेलजी आउनुभएको छ ललितपुरबाट। कल्पनाजीको कुरा लिइहाल्छु म। कल्पनाजी
हजुर नमस्कार।
हजुर नमस्ते, नेपाल चौतारीमा स्वागत छ। तपाईँको प्रश्न जिज्ञासा के छ भनिहाल्नुहोस्।
हजुर धन्यवाद। हजुर नमस्कार, अतिथिलाई नमस्कार।
हजुर जय हजुर।
अब तपाईँले भन्नुभएका कुराहरू नीति नियम प्रविधि का कुराहरू त्यो कागजमा मात्र सीमित हुन्, जुन चाहिँ जोखिम न्यूनीकरणका लागि गरिने उपायहरू कहीँ कतै कहिले पनि गरिएको देखिएन। किनभने 72 सालको भूकम्प पछाडि चाहिँ दुई तलाभन्दा माथि घर उठाउनु नपाउने बनाउनु नपाउने भनियो, तर त्यो त्यतिखेरको लागि भनियो। त्यसभन्दा पछाडि दुईजना जग्गामा 47 घरहरू बनेका छन्। अब यसको नियन्त्रण गर्ने कसले? अब हामी गाउँ ठाउँमा बस्दै गर्दा त अब छिमेकीको घर 7-8 हुन्छ, अनि सानो 1 घर बनाएर बस्नेहरूले सधैँ तराई तराईमा बस्नुपर्ने यो अवस्थाहरू छन्। अब भन्दाखेरि चाहिँ कुन ठाउँमा बस्ति बसाउने कुन ठाउँमा नबसाउने भन्ने कुराको निर्णय स्थानीय निकाय भनिन्छ। अब स्थानीय निकायले के गर्छ? केही पनि गर्दैन। 2000-4000 अब मानौ न मापदण्डभन्दा विपरीत घर बनाइएको छ भने 2000-4000 होइन 50-60 यसो जरिवाना लिइदिन्छ छोडिदिन्छ, तर त्यो छिमेकीलाई त सधैँ पीडाको पीडा नै भइरहेको छ। अब बच्चाहरू नै त्यो घरले चाहिँ हामीलाई थिचेर मार्छ कि भनेर पीडामा बसिरहेको, त्यो जुन भूकम्पको बेलामा त अति नै पीडामा बसेका थिए मान्छेहरू भने। अब पहिला पहिला डाँडा पाखामा घरहरू हुन्थ्यो, अनि खेतीयोग्य जमिनहरूमा खेतीको आयात हुन्थ्यो, तर अहिले खेतीयोग्य जमिनमा नै घरहरू बनाएर चाहिँ ठुला ठुला घरहरू बनाएर बस्दै गर्दाखेरि त्यहाँ जोखिम त ठुलै हुन्छ। अब भगवान्को कृपाले भनौँ 72 सालमा त्यति धेरै ठुलो क्षति भएको होइन। अब त्यस्तै हालको आयो भने चाहिँ झन् ठुलो क्षति हुने देखिन्छ, किनभने अब अहिलेका प्रविधिहरू भनिन्छ तर सिमेन्टहरू गतिलोहरू छैनन्, अनि तिनीहरू कारणले गर्दा पनि छिट्टो चाहिँ जोखिम छ। अब यो जोखिम न्यूनीकरण गर्न मैले भन्दा त गाउँ घरको अभियान चलाउनुपर्छ भन्छु, अब त्यो पनि मान्य हुँदैन। एउटै घरमा 100 बढी मान्छेहरू बसेका हुन्छन्, अब यसलाई न्यूनीकरण गर्न तपाईँहरूको उपायले त के सक्ला र यो बोल्नको लागि मात्र बोलिएको हो कि भनिन।
हजुर तपाईँको विचार र जिज्ञासा तपाईँको विचार र सल्लाहका लागि धेरै धेरै धन्यवाद। मसँग केही चाहिँ सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहको चाहिँ तयारीको बारेमा केही कुराहरू छन्, यो सुनौ, त्यसपछि हामी कुरालाई अगाडि बढाउँछौँ।
सुपको पनि अझै कैलाली जिल्ला जो चाहिँ अतरियाको अवस्था हेर्ने हो भने अहिले प्रदेशको राजधानी भनेर पनि तोकिएको छ। त्यसमा अझै बढी सहरीकरण भएको अवस्था थुप्रै पपुलेसन बढेको कारणले गर्दा चाहिँ भूछेव हुने, पहिरोहरू जाने, त्यस्तै गरेर नदी कटान हुने र विभिन्न किसिमका नयाँ प्रकृतिका अपराधहरू वृद्धि हुने हुनाले चाहिँ आत्मरक्षक तालिमहरू सचेतना अवेरनेस कार्यक्रमहरू पनि अगाडि बढाएका छौँ। त्यस्तै गरी लक्षित समुदायहरूको डाटाहरू अपडेट गर्ने काममा हामी अगाडि बढिरहेका छौँ र पालिकामा भूछे रोकथामका लागि महिला दिदीबहिनीहरूलाई विशेष गरी सामुदायिक वनहरू जोगाउनको लागि चाहिँ प्लान्टेसनका कुराहरूलाई अगाडि बढाउनु पर्छ भनेर हामी अगाडि बढेका छौँ र पालिका स्तरमा समूहमा रहेका जति पनि समूहहरू गठन भएका छन् आमा समूहहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ विभिन्न किसिमको तालिमहरू दिएर यो प्रकोप न्यूनीकरणका लागि चाहिँ हामीले ओडा ओडामा कमिटीहरू बनाएको र नगर स्तरमा पनि नगर प्रमुखको संयोजकत्वमा चाहिँ समिति भएको कारणले गर्दा हामी त्यसरी अगाडि बढिरहेका छौँ।
धनगढी उपमहानगरपालिकाले अब यो क्षेत्रमा कतिपय कुराहरू आफ्नै साधन स्रोत प्रयोग गरेर कतिपय कुरामा चाहिँ विभिन्न सहयोगी सङ्घ संस्थाको सहयोगमा पनि यो विपदको क्षेत्रमा काम गरेको छ र केही पूर्वाधारहरू तयार भवन निर्माण सम्बन्धी राष्ट्रिय जो संहिता छ त्यो लागू गरेको छ र त्यसै गरेर वडा स्तरीय समिति छन् विपद व्यवस्थापन समिति, त्यसै गरेर नगर स्तरमा पनि विपद व्यवस्थापन समिति बनाएको र त्यसको लागि पनि हामीले त्यस्तो अप्ठ्यारो आइहाल्यो भने पनि तुरुन्तै रेस्पोन्स गर्न सकियोस् भनेर कोषहरू पनि खडा गरेका छौँ। वडा स्तरमा पनि कोष छ हाम्रो, नगर स्तरमा पनि कोष छ र त्यसै गरेर हामीले तटीय क्षेत्रहरू त्यस्ता विपन्न वर्गहरूको बसोबास रहेको क्षेत्रमा उहाँहरूकै समुदायबाट अरूले भन्दा केही बढी सहयोग गर्न सक्ने खालको क्षमता भएको च्याम्पियनहरू तयार गरेका छौँ। भोलि परिहाल्यो भने कहाँ कस्ता ठाउँमा राख्ने त ती कुरालाई पनि ध्यान दिएर त्यसको पनि हामीले पहिचान गरिसकेका छौँ र अहिले हामीले फेरि सर्वे गर्दैछौँ। सर्वेमा हामीले यो विपदको क्षेत्रलाई पनि मध्यनजर गरेर यसको पनि हामीले क्वेसनहरू तयार गरेर पठाइरहेको छौँ समुदायमा र त्यसै गरेर धनगढी उपमहानगरपालिकाले एउटा विपद व्यवस्थापन सम्बन्धी ऐन जारी गरेको छ र त्यसले पनि हाम्रो धेरै कुराहरू समेटेको छ र त्यसै गरेर हामीले कार्यविधि चाहिँ हाम्रो बनाउने तयारी भइरहेछ र त्यसै गरेर अहिले हामीले 3 वर्षको 3 वर्षीय हामीले रणनीतिक योजना पनि तयार
कैलाली गाउँपालिकामा चाहिँ अब यो विपदको कति कुरा गर्नुहुन्छ त्यतिमै मात्र सीमित हुन्छ, तर अब त्यो महिला सहभागीको तर्फबाट अथवा त्यो प्रोटेक्सन क्लस्टरमा काम गर्दाखेरि चाहिँ कस्तो खालको अप्ठ्यारो पर्छ भन्ने कुरा जसले भोग्नु भएको छ त्यो व्यक्ति चाहिँ सायद सभासम्म पुग्दैन जस्तो लाग्छ मलाई चाहिँ मैले देखेको।
यो चाहिँ स्थानीय तहमा बसेर उहाँहरूले कसरी चाहिँ पूर्व तयारीको कुरा गर्दै हुनुहुन्थ्यो भन्ने कुरा थियो, म यस विषयमा आउँछु। तर त्यसभन्दा अगाडि हामीसँग अर्को एकजना टेलिफोनमा आइसक्नु भएको छ, मिलन ओली सुर्खेतबाट। मिलनजी
हजुर नमस्ते।
हजुर नमस्ते, तपाईँलाई नेपाल चौतारीमा स्वागत छ, तपाईँको विचार जिज्ञासा के छ बताइहाल्नुहोस्।
अतिथिज्यूलाई पनि नमस्ते, मेरो प्रश्न चाहिँ के छ भनेपछि यो विपद व्यवस्थापन कसको लागि भन्दा स्थानीय सरकारले धेरै यो बजेटहरू रकमहरू धेरै उ गर्छ, यो यति विपद व्यवस्थापन कसको लागि भन्दा हामीले यति रकम छुट्याएका छौँ भनेर धेरै स्थानीय सरकारले भनिरहेको हुन्छ, तर त्यो कार्यान्वयन देखिएन, त्यो कागजको पाना मात्रै सीमित गरिएको छ विपद व्यवस्थापनको लागि कोष भनेर, यो मुखले मात्रै वाचन गरिन्छ, यो किन कार्यान्वयनमा ल्याइँदैन विपद व्यवस्थापनको लागि कोष हामीले यति खडा गरेका छौँ भनेर धेरै जनप्रतिनिधिहरूको मुखबाट सुनिन्छ, तर त्यो कार्यान्वयन देखिएन मेरो प्रश्न यति नै।
हजुर हस् मिलनजी, यही मिलनजीकै प्रश्नलाई चाहिँ जोड्दै, जस्तो हामी नीति नियम बनाउनेका कुरामा चाहिँ अलि बढी हुन्छौँ स्थानीयदेखि प्रदेशदेखि लिएर सङ्घ सरकार तिनै तहको मा चाहिँ यस्तो खालको नीति छ यस्तो खालको योजना बनाउँदैछौँ भन्ने हुन्छ, तर योजना बनाइसकेर चाहिँ बल्ल आउँछ विपद भन्ने त हुँदैन, विपद त कहिले आउँछ भन्ने त त्यसको समय पनि हुँदैन होइन, कार्यान्वयनकै तरिकाबाट जान सकिने अवस्था किन छैन त हामी कहाँ?
कार्यान्वयनको लागि जान सक्ने अवस्था मैले अघि सुरुमा पनि भनेको थिएँ, अब हाम्रोमा यो सघन ढङ्गले यो प्रकोप पूर्व तयारीको कुरा सुरु भएको 15-20 वर्ष पनि भएको छैन होला होइन, 20 वर्षभन्दा यतै होला जस्तो लाग्छ मलाई। त्यसो भएको हुँदाखेरि अब एकैचोटि यसलाई पहिला त हामीले दैविक प्रकोप नै भन्ने गरेका थियौँ, प्रकोप नै भगवान्लाई चाहिँ दोष लगाउने गरेका थियौँ, हामीले गल्ती गर्ने भगवान्लाई आरोप लगाउने हाम्रो चलन थियो, कानुनले नै त्यस्तो भनेको थियो, त्यसले गर्दाखेरि हामी बिस्तारै बिस्तारै सुधार चाहिँ छौँ। अब हामीले प्रकोपको चाहिँ यो राहतवाला मात्रै थियो, प्रकोप दैविक प्रकोप राहत समिति भन्ने थियो हाम्रो त्यो बेला कानुनमै त्यही व्यवस्था थियो, तर अब हामीले प्रकोप व्यवस्थापन समिति भनेर बनायौँ, प्रकोप त हाम्रो गइरहनु छ, जुन बेला जस्तो खालको प्रकोप आउन सक्छ त्यसले त्यसको व्यवस्थापन गर्ने हो, त्यसलाई हामीले निस्तेज गर्न नसक्ने अवस्था हुनसक्छ कतिपय प्रकोपलाई, त्यसले त्यसको व्यवस्थापनमा सोच्नुपर्छ भन्ने ढङ्गले अब कानुनले नै व्यवस्थापन समिति भनेर व्यवस्थापन भनेर ल्याएको छ। त्यसले गर्दाखेरि अब अघि पनि हाम्रो धनगढी उपमहानगरपालिकाको टङ्क सरले राखेको कुरा पनि यहाँहरू सबैले सुन्नु भएको छ, केही केही तयारीमा हामी लागेका छौँ, यसो यसो गर्दैछौँ भन्ने खालको कुरा गर्नुभएको छ, त्यसै गरी थुप्रै स्थानीय तहहरूले त्यसको अभ्यास सुरु चाहिँ गर्नुभएको छ, तर यसमा पनि के कहाँनिर छ त भूमिका भन्दाखेरि अब यहाँ पनि हामी इन्डिभिजुअलको अथवा हरेक व्यक्तिको भूमिका पनि महत्त्वपूर्ण हुन्छ, हामीले झकझक्याउन छोड्नु, कुनै पनि विषयलाई हामीले जति बढी झकझक्याउँछौँ, उखान छ नि नेपालीमा बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल बिक्दैन भनेर, उखान त्यसै कारणले गर्दा बन्यो होला, जसले चाहिँ बढ्ता गनगन गर्छ कर्कर गर्छ उसको कुरा अलिक चाँडै सुनवाई हुने हुन्छ, यो मानवीय स्वभाव पनि होला, त्यसो भएको हुनाले गर्दाखेरि हामीले यसमा लाग्न छोड्नुहुन्न, जानेका बुझेकाहरूले अलि बढी नै यसमा समय दिनुपर्ने हुन्छ, अलि बढी नै लाग्नुपर्ने हुन्छ, जानेका बुझेका मानिसहरूको त्यो समाजमा समाजको लागि अलिकति बढी नै योगदान उहाँहरूले यो गर्नुपर्ने हुन्छ, त्यसो भएको हुँदाखेरि हामी यसमा निरन्तर लागिरह्यौँ भने पक्कै पनि सुधार हुन्छ। हो यहाँहरूले भने जस्तै तपाईँको अहिले बजेट कानुनमा त छ तर त्यो कानुन पल्टाएर हेरिँदैन, कानुन कागजमा लेख्नका लागि लेखियो, कानुन नेपालमा तपाईँको धेरै कानुन भएको र कार्यान्वयन एकदमै कम भएको देशमध्ये पर्छ भनेर धेरै भन्ने गरेका छन्, मलाई त त्यति विधि धेरै साह्रो थाहा छैन विदेशको बारेमा, तर हाम्रोमा पनि मैले पनि यसो विचार गर्दा मनन गर्दा के चाहिँ लाग्छ भन्दाखेरि हामीसँग भएका कानुनहरू किन चाहिँ कार्यान्वयनको बेलामा त्यसलाई ध्यान दिँदैन, त्यसलाई हेरिँदैन, मनन गरिँदैन भन्ने मलाई पनि महसुस चाहिँ नभएको होइन, आम नेपाली मध्येकै मान्छे म पनि भएकोले गर्दा यहाँहरूलाई जस्तै मलाई पनि लाग्छ बेला बेलामा, तर म निरन्तर रूपमा बोल्न छाड्छु, मैले देखेको सही साँचो कुरालाई यो चाहिँ निरन्तर रूपमा भन्न म छाड्दिनँ र मैले निरन्तर भनिराखेकै हुन्छु, त्यसै गरी यहाँहरू सबैले लागियो भने र यो बजेट यसका लागि विनियोजन गर्नुपर्छ र त्यो बजेटलाई त्यही क्षेत्रमै लक्षित गरेर खर्च गर्नुपर्छ भन्ने कुरामा हामी निरन्तर लाग्यौँ भने त्यसको कार्यान्वयनको कुरा पनि कानुनको कार्यान्वयनको कुरा पनि निरन्तर रूपमा अगाडि बढ्ने हुन्छ। यसको अर्को सायद उपाय छैन, किनभने हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरू हुन्, चाहे तपाईँ हाम्रो करबाट तिरेको करबाट तलब खाने राष्ट्र सेवकहरू हुन्, जोसुकैले भए पनि तपाईँ हाम्रो लागि समाजका लागि समुदायको लागि चाहिँ योगदान गर्न भनेर उहाँहरूले प्रण गरेको हुन्छन् र त्यो उन्मुख उहाँहरू भइराखेको अवस्था छैन अहिले तपाईँ हामीले देखेको कुरा त्यो नभएको अवस्थालाई अब उनीहरूलाई सुधार्नुभन्दा अर्को हामीसँग उपाय पनि छैन। हामी अर्को अलगै देशबाट कोही मान्छे ल्याएर कार्यान्वयन गर्नका लागि यो हाम्रो नेतृत्व गरिदेऊ भनेर नेता स्थापित गर्नका लागि र हाम्रो प्रशासनिक का विधि विधान चलाइदेऊ भनेर त्यसका लागि हामीले दुइटै कामका लागि बाहिरबाट कहीँबाट अर्को धुरबाट मान्छे ल्याएर यहाँ राख्न सक्ने अवस्था छैन। हामीसँग भएका मध्येकै मान्छेलाई हामीले सुधारेर उहाँहरूलाई चाहिँ हाम्रो पक्षमा समुदायको पक्षमा काम गर्न उत्प्रेरित गर्ने भन्दा हामीसँग विकल्प पनि नरहेको कारणले गर्दा हामी यो कुरा बुझेका साथीहरूले चेतावन हुनुपर्छ र निरन्तर यो मेरो दायित्वभित्रको कुरा हो है भन्ने हामीले सोचिदिउँ भने पक्कै पनि समय लाग्छ तर यो असम्भव छैन।
हजुर, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेको छौँ। मलाई अर्को अलिकति बुझ्न मन लागेको कुरा चाहिँ जस्तो पूर्व तयारीको कुरा गर्दै गर्दा हामीले अघि स्थानीय तहका केही प्रतिनिधिहरूको कुरा पनि सुन्यौँ, उहाँहरूले गर्नुभएको तयारीका विषयमा। पूर्व तयारीको कुरा गर्दाखेरि जहिले पनि हामीले नीति बनाउने कुरा एउटा आउँछ, अर्को चाहिँ पूर्वाधार बनाउने कुरा हुन्छ, त्यसपछि गएर चाहिँ विपद आइहाल्यो भने राहतमा चाहिँ दाल चामल दिने कुरो मात्रै आउँछ होइन। तर समुदायभित्र सबैभन्दा बढी चाहिँ यस्ता खालका विपदहरूमा महिला बालबालिका र ज्येष्ठ नागरिक हुन्छन्, जो चाहिँ सबैभन्दा बढी प्रभावमा पर्न सक्ने समुदाय होइन। उहाँहरूको लागि चाहिँ विपद परिहाल्यो भने कसरी जोगिने, वा यस्ता खालका विपदमा महिलाहरू नै अगाडि आएर कसरी चाहिँ पूर्व तयारीमा आउने चाहिँ स्थानीय तहले गर्नुपर्ने, हाम्रा गाउँघरका वा हाम्रा सहरका महिलाहरूलाई ले चाहिँ महिलाका आवश्यकताहरू पनि पूर्व तयारीमा पर्छ भन्ने कुरामा चाहिँ किन चुकिरहेको छ, र त्यसका लागि फाया नेपालबाट तपाईँहरूले के गर्दै हुनुहुन्छ?
यहीँनिर एकदमै तपाईँको कस्तो भने यो मैले अघि भनेकै कुरासँग सम्बन्धित कुरा नै छ। हामी त्यतातिर हाम्रो चेत गएको नगएकै कारणले गर्दा यो भइराखेको, बाढी जान्छ अथवा पहिरो जान्छ अथवा भुइँचालो जान्छ, उहाँहरूको लागि राहत भनेर कुराकानी गरिन्छ, तर त्यो राहतमा चाहिँ त्यो अप्ठ्यारोमा ती विस्थापित भएका मान्छेहरूमा त्यहाँ ज्येष्ठ नागरिक पनि हुन्छन्, उनीहरूका चबाउने दाँत हुँदैनन्, त्यहाँ एकदमै मसिना दुधे बालक पनि हुन्छन्, उनीहरूले पनि त्यो चबाउन दाँत पलाएकै हुँदैनन्, र त्यहाँ चाहिँ एकदम सुत्केरी आमा पनि हुन्छन्, अपाङ्गता भएका मान्छेहरू हुन्छन्, अथवा फरक क्षमता र फरक आवश्यकता भएका मान्छेहरू पनि त्यहाँ हुन्छन् है भन्ने हामीले ध्यान दिएका हुँदैनौँ। हामीले राहत भनेर के गर्छौँ त भन्दाखेरि त्यो चाहिँ दाल चामल चिउरा चाउचाउ यस्तो चिजहरूलाई ट्याक्क लैजान्छौँ, र ती मान्छेहरू जो मान्छेहरू त्यहाँ चाहिँ आँखा नदेख्ने मान्छेहरू हुन सक्छन्, उनीहरूको लट्ठी हराएको हुनसक्छ, चस्मा नलगाएर नदेख्ने मान्छे हुन सक्छन्, उनीहरूको चस्मा हराएको हुनसक्छ, छुटेको हुनसक्छ, र चाहिँ लट्ठी नटेकेर बैशाखी नभएर चाहिँ अगाडि बढ्न नसक्ने मान्छे हुन सक्छन्, तिनीहरूको लट्ठी अथवा बैशाखी चाहिँ आवश्यकता हुनसक्छ। यी सबै कुराहरूमा चाहिँ हामीले सोच विचार पुर्याउन भ्याइराखेका छैनौँ, त्यसले गर्दा यो सबै कुरा पनि सोच विचार गर्नुपर्ने आवश्यकता छ है भनेर, जस्तो तपाईँको अघि नगरपालिकाको साथीहरूले कुराकानी गरिरहँदाखेरि उहाँहरूको कुरामा पूर्व तयारीको कुरामा के कुरा आयो र यसमा के चाहियो त भन्दाखेरि त्यसैका लागि नक्साङ्कन गरिएको हुनु पर्यो। वडा कार्यालयले नै आफ्नो समुदायमा कति मान्छे अपाङ्गता भएका छन्, कति मान्छे सुत्केरीको अवस्थामा हुन सक्छन्, यो सबै कुरा, कति मान्छेहरू तपाईँको आँखा नदेख्ने छन्, कति मान्छे ज्येष्ठ नागरिक छन्, कति मान्छे तपाईँको चाहिँ गर्भवती छन्, यो सबै तथ्याङ्क चाहिँ अध्यावधि गरेर स्थानीय तहले नक्साङ्कन गरेर राख्नुपर्छ। त्यो वडा कार्यालयले त्यो गर्न सक्छ। यति मात्रै गरियो भने पनि पूर्व तयारीको कुराले हामीले धेरै ठुलो जोखिमबाट चाहिँ हामी जोखिमलाई घटाउन सक्छौँ।
हजुर, यहीँनिर यसै कुरामा चाहिँ महिलाको भूमिका अझ अर्थपूर्ण भूमिका बढाउनलाई चाहिँ के गर्नुपर्छ?
महिलाहरूको अर्थपूर्ण भूमिका बढाउनका लागि महिलाको सहभागितालाई नै सुनिश्चित गर्नुपर्छ। एक नम्बर महिलाको सहभागितालाई सुनिश्चित गर्नुपर्छ। सहभागिता सुनिश्चित भइसकेपछि यो चाहिँ भूमिका, उहाँहरूको भूमिका दायित्व स्वाभाविक रूपले अगाडि बढ्छ। र अहिले अघि सुरुमा पनि मैले कुरा राखेको थिएँ तपाईँको चाहिँ महिलालाई त्यो क्षेत्रमा लक्षित गरेर उनीहरूको समय केही न केही निकालेर उनीहरूको उपयुक्त समयमा उनीहरूलाई चाहिँ ग्यादरिङ गरेर हुन्छ अथवा उनीहरूलाई अरू सञ्चारका अरू माध्यमहरू प्रयोग गरेर हुन्छ उनीहरूको सचेतनालाई चाहिँ अभिवृद्धि गर्नुपर्ने एकदमै जरुरी छ। महिलाको हाम्रो देशको त हिसाबले हेर्दाखेरि चाहे त्यो सहर भन्नुहोस् चाहे गाउँ भन्नुहोस् महिलाको पपुलेसन नै धेरै छ, तर तपाईँको कार्यकारी भूमिकामा काम गर्नुपर्ने तपाईँको बिना श्रमको काम गर्नुपर्ने भूमिकामा महिलाको भूमिका धेरै छ तर लगाइन्छ भनौँ भूमिका भन्दा पनि त्यो लगाइन्छ बाध्यकारी छ र उनीहरूले चाहिँ आफूले त्यो आफ्नो लागि बेनिफिट हुने अथवा आफू लाभान्वित हुने पक्षमा चाहिँ उनीहरूको सहभागिता अत्यन्तै नै हुन्छ। त्यसले गर्दाखेरि उनीहरूको सहभागितालाई सुनिश्चित गर्नु पहिलो र एकदमै त्यो चाहिँ महत्त्वपूर्ण बाटो हो। त्यसले गर्दा उनीहरूको भूमिकालाई सहभागितालाई नै सुनिश्चित गर्नुपर्छ पहिलो कुरा।
हजुर, यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद। हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। धनपतिजी, हामीलाई समय दिनुभयो, यहाँको अमूल्य विचारहरू राखिदिनु भयो, धेरै धेरै धन्यवाद।
हजुर हुन्छ, यहाँ लगायत मलाई सुन्ने सम्पूर्ण महानुभावहरूलाई मैले धन्यवाद दिन चाहन्छु र यहाँले मलाई अवसर दिनुभयो यसका लागि म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हुन्छ, यहाँहरू सबैको जय होस्।
सोह्र 60 01 360 40 98 015 71 2 36 सोह्र 60 01
के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छस् के हो?
प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
हँ, के प्रश्न, कस्ता प्रश्न, अनि किन तपाईँलाई नै सोध्ने?
COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 16 60 01 360 40 र एनसेल प्रयोगकर्ताले 98 015 71 2 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
साथै तपाईँ लैङ्गिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौँ।
फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन।
फोन नम्बर फेरि एकपटक 16 60 01 360 40 तथा 98 015 71 2 36।
नेपाल चौतारीमा आज हामीले सहरी विपद पूर्व तयारी र महिलाको भूमिकाको बारेमा छलफल गऱ्यौँ। छलफलमा हामीसँग हुनुहुन्थ्यो फाया नेपाल संस्थाका जनसम्पर्क तथा सञ्चार संयोजक धनपति ढुङ्गेल। रेडियो, फेसबुक र हाम्रो पात्रो मार्फत हामीलाई सुन्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीमा भोलि फेरि अर्को कुनै नयाँ विषयमा नयाँ अतिथिका साथ छलफल गर्न आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि नेपाल चौतारी उत्पादन टोलीका सम्पूर्ण सहकर्मीसँगै म माधवी पनि बिदा हुन्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।